بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج ہم اپنے کارکرم کا آرمبھ سورہ بقرہ کی آیت کرمانک 207 سے 210 تک کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں پرخیات قاری پور زرگری۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ومن الناس من یشری نفسه ابتغاء مرضات اللہ واللہ رؤوف بالعباد۔ یا ایہا الذین آمنوا ادخلوا فی السلم کافة ولا تتبعوا خطوات الشيطان إنه لكم عدو مبين۔ فَإِن زَلَلْتُم مِّن بَعْدِ مَا جَاءَتْكُمُ الْبَيِّنَاتُ فَاعْلَمُوا أَنَّ اللَّهَ عَزِيزٌ حَكِيمٌ۔ هل ينظرون إلا أن يأتيهم الله في ظلل من الغمام والملائكة وقضي الأمر وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ۔ صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتنت کرپاشیل اور دیاوان ہے، اور ایمان والوں میں سے کوئی ایسا بھی ہے جو ایشور کی پرسنتا پراپت کرنے کے لیے اپنی جان بھی دے دیتا ہے، اور ایشور اپنے بندوں کے پرتی اتینت دیاوان ہے۔ ہے ایمان والو، تم سب کے سب شانتی میں پرویش کرو اور ایشور کے پرتی سمرپت رہو، اور شیطان کے پد چنوں کا انوسرن نہ کرو کہ وہ تمہارا کھلا ہوا شترو ہے۔ फिर यदि तुम इन सब स्पष्ट निशानियों और चमत्कारों के आने के बाद भी फिसलकर पद भ्रष्ट हो गए तो जान लो कि ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। क्या ये पद भ्रष्ट इतने सारे स्पष्ट तर्कों के बावजूद इस बात की प्रतीक्षा कर रहे हैं कि ईश्वर और फरिश्ते बादलों की छाया में प्रकट होकर इनके सामने आएं और इनके समक्ष नए तर्क रखें ताकि ये ईमान लाएं, जबकि लोगों के मार्गदर्शन के बारे में ईश्वरीय आदेश पूरा हो चुका है और सभी मामले ईश्वर ही की ओर लौटाए जाएंगे।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, हमारा ये प्रसारण आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज रविवार है, मार्च की 17, इस फंद की 27 और रमजान की 6 तारीख। इस सभा में प्रसारित होने वाले कार्यक्रम इस प्रकार हैं। सबसे पहले आप सुनेंगे विश्व समाचार, उसके बाद अनमोल बातें और उसके बाद हम आपको सुनवाएंगे राजनीतिक चर्चा। राजनीतिक चर्चा के बाद आप सुनेंगे कुरान, ईश्वर चमत्कार और अंतिम कार्यक्रम होगा ईश्वर अतिथि। ताज़ा और विस्तृत खबरों के लिए आप हमारी वेबसाइट देखते रहिए। वेबसाइट का पता है fasttoday.ir/hi। अब आप सैयद मीसम से समाचार सुनिए। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान के विदेश मंत्रालय का कहना है कि ईरान के विभाजन का सपना ज़ायोनी नेता अपनी कब्रों में लेकर जाएंगे। इसराइल में हजारों प्रदर्शनकारियों ने ज़ायोनी प्रधानमंत्री बेंजामिन नेतन्याहू के इस्तीफे की मांग की है। यमन ने अमेरिका को उसके अपराधों के लिए कड़ी सजा देने की चेतावनी दी है। गुजरात विश्वविद्यालय में नमाज पढ़ने वाले कुछ विदेशी छात्रों पर दक्षिणपंथी हिंदू संगठनों ने हमला कर दिया। अब आप विस्तार से समाचार सुनिए। ईरान के विदेश मंत्रालय के प्रवक्ता नासिर कनानी ने ईरान के विभाजन के संबंध में एक पूर्व ज़ायोनी सुरक्षा अधिकारी के बयान की प्रतिक्रिया में कहा है कि ये आरजू तुम्हारे साथ कब्र में जाएगी। ज़ायोनी सरकार के पूर्व सुरक्षा अधिकारी मर्दखाई कीदार ने कहा था कि वो इस्लामी गणतंत्र ईरान को 6 देशों में बटा हुआ देखना चाहते हैं। ईरानी विदेश मंत्रालय के प्रवक्ता ने सोशल मीडिया पर इस निर्लज बयान की प्रक्रिया में लिखा कि इस बेचारे ज़ायोनी ने इससे पहले भी कहा था कि ईरान को टुकड़े टुकड़े करना चाहता है। इसी प्रकार विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इस पूर्व ज़ायोनी सुरक्षा अधिकारी का बयान ईरान के बारे में दुश्मनों के इरादों का स्पष्ट प्रमाण है। शनिवार को इसराइल में हजारों प्रदर्शनकारियों ने सड़कों पर निकलकर ज़ायोनी प्रधानमंत्री बेंजामिन नेतन्याहू के इस्तीफे की मांग की। अवैध कब्जे वाले इलाके के करीब सभी बड़े शहरों में बड़ी संख्या में प्रदर्शनकारियों ने गजा युद्ध में ज़ायोनी शासन की हार का ठीकरा नेतन्याहू के सिर फोड़ा, जो इस युद्ध को हर हाल में जारी रखने पर अड़े हुए हैं। गजा युद्ध से निपटने के नेतन्याहू सरकार के तरीके और हमास की कैद से इसराइली बंधकों की रिहाई सुनिश्चित करने में सरकार की विफलता से अधिकांश इसराइली नाराज हैं। इस बीच कतर में युद्ध विराम के लिए बातचीत को फिर से शुरू करने के लिए इसराइल की जासूसी एजेंसी मोसाद के प्रमुख दोहा की यात्रा कर सकते हैं, क्योंकि अब अक्सर इसराइली ये मान चुके हैं कि ज़ायोनी सेना में बंधकों के आज़ाद कराने का दमखम नहीं है। ایک پردرشنکاری گائی گناٹ کا کہنا تھا کہ ہم چاہتے ہیں کہ یہ سرکار ہمیں گمبھیرتا سے لے اور ستا چھوڑ دے۔ یہ شاسن کسی سرکار کی طرح نہیں بلکہ تانا شاہ سموہ کی طرح کام کر رہا ہے۔ ایک انیہ پردرشنکاری دھنا ملو کا کہنا تھا، حماس کی قید میں موجود بندکوں کے پریاجن آج بھی رات رات بھر سوتے نہیں ہیں، کھاتے نہیں ہیں اور وہ سانس نہیں لے پاتے ہیں۔ پردرشنکاریوں کا کہنا تھا کہ وہ نیتن یاہو سرکار کی نیتیوں سے تنگ آ چکے ہیں جو شیش بندیوں کی رہائی سنشچت کرنے میں وفل رہی ہے۔ سیریا کے سینیہ سوتروں نے بتایا ہے کہ زائونی سرکار کے یودھک ویمانوں نے آج صبح لگ بھگ 12:42 پر دمشق کے پاس حملہ کیا، جو ایک سرکشا کرمی کے گائل ہونے اور کچھ کشتی پہنچنے کا کارن بنا۔ سماچار ایجنسی فارس نے سیریا کی سرکاری سماچار ایجنسی سنا کے حوالے سے بتایا ہے کہ زائونی دشمن نے گولان ہائٹس کی اونچائیوں کی اور سے دکشن کے کچھ کھیتروں کو لکشے بنایا۔ اسی پرکار سیریا کے سینیہ سوتر نے بتایا ہے کہ سیریا کے اے آر ڈیفنس نے دشمنوں کے کئی میزائلوں کو ہوا میں ہی مار گرایا۔ امریکہ اور بریٹن نے یمن کے دکشن پشچمی پرانت تائز اور رنیتک پشچمی پرانت حدیدہ میں کئی ٹھکانوں پر ہوائی حملے کیے ہیں۔ غور طلب ہے کہ یمن لال ساگر میں اسرائیلی، امریکی اور برٹش جہازوں کو نشانہ بنا رہا ہے۔ یمنی ادھیکاریوں کا کہنا ہے کہ غزہ پٹی میں جب تک نردوش فلسطینیوں کا نرسنہار جاری رہے گا، تب تک اسرائیل، امریکہ اور برٹن کے خلاف ان کا یہ سمندری ابھیان بھی جاری رہے گا۔ یمن کی ادھیکاریک سبا سماچار ایجنسی نے نام نہ چھاپنے کی شرط پر ایک سرکشا سوتر کے حوالے سے بتایا کہ رویوار تڑکے تائز پرانت کے التیزیہ ضلع میں ہوائی حملہ ہوا ہے۔ اس بیچ یمن کی سروچ راجنیتک پریشد کے ایک شیرش ادھیکاری نے یمن کے خلاف امریکی اور برٹش حملوں کی نندہ کی ہے۔ اس ادھیکاری نے چیتاونی دیتے ہوئے کہا ہے کہ واشنگٹن کو اس کھلی آکرامکتا کے لیے کڑی سزا دی جائے گی۔ شنیوار کو محمد علی الحوثی نے کہا، امریکیوں کا پھولوں کی مالاؤں سے سواگت کرنے کا کوئی سوال ہی نہیں اٹھتا، کیونکہ وہ یمن کی سیماؤں میں اس کی راشٹریہ سمپربھوتا کا الگھن کر رہے ہیں۔ انہوں نے کہا کہ اپنے ان اپرادھوں کے لیے امریکیوں کو کٹھور جوابی کارروائی کے لیے تیار رہنا چاہیے۔ شنیوار رات گجرات وشودیالیہ کے ایک ہاسٹل میں نماز پڑھنے والے کچھ ودیشی چھاتروں پر دکشن پنتھی ہندو سنگھٹنوں کے کچھ سدسیوں نے حملہ بول دیا اور ان کے ساتھ مار پیٹ کی۔ یونیورسٹی ہاسٹل کے ایک بلاک میں افغانستان، ازبیکستان، افریقہ اور دوسرے دیشوں کے چھاتروں پر قریب 25 لوگوں نے پتھروں اور لاٹھیوں سے حملہ کر دیا۔ حملے میں کم سے کم 2 چھاتر گھائل ہو گئے ہیں۔ گھائل چھاتروں کو علاج کے لیے اسپتال میں بھرتی کروایا گیا ہے۔ گجرات کانگریس کے نیتا غیاس الدین شیخ نے اس گھٹنا کی نندہ کرتے ہوئے راجیہ میں بی جے پی سرکار کی نیتیوں پر سوال اٹھائے ہیں۔ گھٹنا استھل پر ہر طرف پتھر بکھرے پڑے تھے اور وہاں آس پاس کھڑی چھاتروں کی گاڑیوں کو بھی توڑ دیا گیا تھا۔ اسلاموفوبیا کی اس گھٹنا سے ہاسٹل کے چھاتر بھی ڈرے ہوئے ہیں اور اداس ہیں۔ ایک ودیشی چھاتر کا کہنا تھا کہ ہم جیسے باہر سے آنے والے چھاتروں کے لیے اب یہاں رہنا بڑی چنوتی ہے۔ یہ انتراشٹریہ چھاتروں کا چھاتراواس ہے، اس کی جانچ ہونی چاہیے کہ یہ لوگ یہاں جھنڈ بنا کر کیسے گھس جاتے ہیں۔ ایسے لوگ اکثر یہاں آتے ہیں اور زبردستی جے شری رام کا نعرہ لگانے کے لیے کہتے ہیں یا پھر جان سے مار ڈالنے کی دھمکی دیتے ہیں۔ ایسی گھٹنائیں پہلے بھی ہو چکی ہیں۔ دوسرے دیشوں کے چھاتروں کے لیے یہاں بہت جوکھم ہے۔ اس پورے معاملے میں احمد آباد پولیس نے ایف آئی آر درج کی ہے، حالانکہ ابھی تک کسی کی بھی گرفتاری نہیں ہوئی ہے۔ بھارت کے ودیش منترالے کے پروکتا رندھیر جیسوال نے گجرات یونیورسٹی میں انتراشٹریہ چھاتروں کے ساتھ نماز کو لے کر ہوئی مار پیٹ کی گھٹنا پر کہا ہے کہ احمد آباد کی گجرات یونیورسٹی میں ہنسا کی گھٹنا ہوئی ہے، راجیہ سرکار اپرادھیوں کے خلاف سخت کارروائی کر رہی ہے۔ اتر کوریا کے نیتا نے کسی بھی سمبھاوت سنگھرش کے لیے دیش کی سینا کو پوری طرح سے تیار رہنے کا آدیش دیا ہے۔ اتر کوریا کے نیتا کم جونگ ان نے اس دیش کی وایو سینا کے पैरा ट्रूपर्स के अभ्यास में भाग लिया और दक्षिण कोरिया में घुसपैठ करने के लिए अभ्यास की निगरानी की। जोंग उन ने इस अभ्यास के दौरान जोर दिया कि उत्तर कोरियाई सेना को युद्ध के लिए पूरी तरह से तैयार रहना चाहिए। उन्होंने कहा कि हमारे देश की वायुसेना को सभी प्रकार की आश्चर्यजनक युद्ध योजनाओं को लागू करने के लिए तैयार रहना चाहिए। उत्तर कोरिया के नेता ने कहा है कि उनके देश की सीमाओं को दृढ़ इच्छा शक्ति के साथ दुश्मन का सामना करने और युद्ध की स्थिति में इतिहास की दिशा बदलने के लिए तैयार रहना होगा। गौरतलब है कि हाल ही में दक्षिण कोरिया के एक मंत्रालय ने अपने बयान में उत्तर कोरियाई नेता द्वारा कोरियाई प्रायद्वीप को एकजुट करने के लिए बल प्रयोग करने की धमकी का जिक्र करते हुए युद्ध के बारे में उनके बयानों की निंदा की थी। अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने नवंबर में चुनाव हारने पर अमेरिका में रक्तपात होने की चेतावनी दी है। उन्होंने कहा है कि यदि इस बार वो चुनाव हार गए तो अमेरिका में खून खराबा शुरू हो जाएगा और ऐसा मौजूदा राष्ट्रपति जो बाइडेन की वजह से होगा, फिर इसे वो या मैं कोई भी रोक नहीं पाएगा। ओहियो में चुनाव प्रचार के दौरान ट्रंप अमेरिकी राष्ट्रपति जो बाइडेन पर जमकर बरसे। इसी के साथ समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
दोस्तों, कार्यक्रम अनमोल बातें की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है। आज हम इस्लामी क्रांति के वरिष्ठ नेता की नज़र में सांसारिक जिंदगी के बारे में चर्चा करेंगे। कायम रिजवी का सलाम स्वीकार कीजिए। दोस्तों, इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनेई अपने संबोधन में इस बात पर प्रकाश डालते हैं कि सांसारिक जीवन को महत्व नहीं देना चाहिए। ये जीवन व्यतीत करने के लिए पवित्र कुरान के नियमों में से एक नियम है। सुप्रीम लीडर कहते हैं कि ये चीज़ें जो मैं बयान कर रहा हूँ, ये सब कुरान मजीद में मौजूद हैं और ये जीवन का पाठ हैं। यही सब पवित्र कुरान का विदित रूप है। यही वो चीज़ है जो मैं और मेरे जैसे लोग पवित्र कुरान से समझे हैं। ये वो चीज़ें हैं जो परिपूर्ण लोग एक ईश्वरवाद को कुरान से समझे हैं। ज्ञान में डूबे हुए लोग इसी बात को समझे हैं। ईश्वर के निकटवर्ती और महापुरुष लोग ये समझे हैं जो पवित्र कुरान के अंदर के जानने वाले और पवित्र कुरान का ज्ञान रखने वाले हैं, उनकी समझ में भी यही आया है। इस्लामी क्रांति के वरिष्ठ नेता कहते हैं कि पवित्र कुरान इन सब बातों से ऊपर है। जो बात मैं कह रहा हूँ, ये जिंदगी के हजारों नियम वही चीज़ हैं जो पवित्र कुरान के विदित रूप से लिए गए हैं। जी हाँ, इन चीज़ों का फायदा है। इस्लामी क्रांति के वरिष्ठ नेता कहते हैं कि इनमें से कुछ नियम जिंदगी संवारने से संबंधित हैं। उदाहरण स्वरूप, पवित्र कुरान में बयान किया गया है कि कुछ लोग हैं जिन्होंने इंसानी ज़िंदगी के सारे नियमों को, सारी दोस्तियों को, सारी दुश्मनियों को, सारे संबंधों और संपर्कों को, सारे लक्ष्यों और उद्देश्यों को दुनिया में ही कैद कर रखा है। इस्लामी क्रांति के वरिष्ठ नेता सवाल करते हैं कि दुनिया का मतलब क्या है, यानी पैसा یعنی شکتی یا کامیچھا، یہاں پر دنیا کا ارتھ یہی ہے۔ ان کی دوستی اس لیے ہوتی ہے، ان کی دشمنی اسی لیے ہوتی ہے، ان کے سمپرک اور سمبندھ بھی اسی وجہ سے ہوتے ہیں، ان کے لکش بھی اسی لیے ہوتے ہیں۔ ان سب چیزوں کا اللہ کھنڈن کرتا ہے، اس طرح جیون سنوارنے کو اللہ منع کرتا ہے۔ ایشور کہتا ہے کہ یہ لوگ سانسارک جیون میں یہ سمجھے ہیں کہ یہ چھنک جیون ہے، لیکن مکھ جیون اور واستوک جیون تو پرلوک کی دنیا ہے، جہاں اگر انسان کے پاس کچھ نہیں ہوگا تو وہ درباگشالی ہوگا اور اس کا پھر وہاں پر کوئی فائدہ نہیں ہوگا۔ دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، آپ سے انومتی چاہتے ہیں۔
یہ تہران ہے اسلامی گنتانت ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، راجنیتک چرچا کے دینک کارکرم کے ساتھ آپ کی سیوا میں اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے۔ ایران کو کمزور بنانے میں لگے امریکہ اور زائونی شاسن۔ پراچین ایران کے مہتو اور بھارت نینتت کشمیر میں چناؤ کی مانگ جیسے مدوں کو آج ہم اپنے کارکرم میں شامل کر رہے ہیں۔ ناصر کنانی کہتے ہیں کہ زائونی ایران کے وبھاجن کا سوپن اپنے ساتھ قبر میں لے کر جائیں گے۔ وستار سے بتا رہے ہیں محمد مہدی۔
ودیش منترالے کے پروکتا ناصر کنانی نے ایران کے وبھاجن کے سمبندھ میں ایک پورو زائونی سرکشا ادھیکاری کے بیان کی پرتکریا میں کہا ہے کہ یہ آرزو تمہارے ساتھ قبر میں جائے گی۔ زائونی سرکار کے پورو سرکشا ادھیکاری مردخائی کیدار نے کہا تھا کہ وہ اسلامی گنتنتر ایران کو 6 دیشوں میں بٹا ہوا دیکھنا چاہتا ہے۔ ودیش منترالے کے پروکتا نے سوشل میڈیا پر اس نرلج بیان کی پرتکریا میں لکھا کہ اس بیچارے زائونی نے اس سے پہلے بھی کہا تھا کہ ایران کو ٹکڑے ٹکڑے کرنا چاہتا ہے۔ اسی پرکار ودیش منترالے کے پروکتا نے کہا کہ اس پورو زائونی سرکشا ادھیکاری کا بیان اس بارے میں دشمنوں کے ارادوں کا اسپشٹ پرمان و ثبوت ہے، یدپ یہ پہلی بار نہیں ہے کہ زائونی دشمن ایران کے بارے میں اپنی واستوک نیت کو اس طرح سے بیان کر رہا ہے۔ ودیش منترالے کے پروکتا نے کہا ہے کہ اسلامی گنتنتر ایران 4 دشکوں سے ادھک سمے سے اس پرکار کی باتوں کو سن رہا ہے اور پوری شکتی و گورو کے ساتھ آگے بڑھ رہا ہے۔ ناصر کنانی نے کہا کہ ضروری ہے کہ ختم ہو رہے زائونیوں کو ایک بار پھر بتا دوں کہ گت 45 ورشوں کے دوران ایران میں رہنے والی وبھن جاتیوں و قوموں نے دیش کی ایکتا کے لیے لگ بھگ 2.5 لاکھ لوگوں کے جانوں کی قربانی دے دی تاکہ ایران ایک جٹ بنا رہے اور اس دیش کی 1 انچ زمین بھی کم نہ ہو۔ ودیش منترالے کے پروکتا نے اسی پرکار کہا کہ ایران کے وبھاجن کی آرزو گت 45 ورشوں کے دوران دشمن کی باطل و غلط آرزوؤں کی طرح ہے جو پرتیرودھ کے ایک گٹ سے نہیں نپٹ پا رہا ہے اور اپنے وفلتاؤں کو چھپانے کے لیے مہیلاؤں اور بچوں کی ہتیا کر رہا ہے۔ جانکار حلقوں کا ماننا ہے کہ ایران کے دشمن وشیش کر امریکہ اور اسرائیل اسے پیچھے اور کمزور کرنے کے لیے ہمیشہ شڑیانتر رچتے رہتے ہیں، پرنتو انہیں اپنے شیطانی لکشوں میں منہ کی کھانی پڑتی ہے۔ 45 سال پہلے امریکہ، برٹن اور ایران کے دوسرے دشمنوں نے ایران کی اسلامی کرانتی کو سفل ہونے سے روکنے کے لیے کسی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیا تھا۔ ایران کی اسلامی کرانتی کو ختم کرنے کے لیے تہران کے دشمنوں نے صدام کو اکسا کر ایران پر ویاپک حملہ کروا دیا اور صدام کا ویاپک سمرتھن کیا اور اسے سمے کے آدھنکتم ہتھیاروں سے لیس کیا اور یہ یدھ 8 ورشوں تک چلا، پرنتو آکرمنکاری صدام کے نینترن میں ایران کی 1 انچ زمین بھی باقی نہ رہی اور صدام کا سکنا ساکار نہ ہو سکا۔ دوسرے شبدوں میں ایران کے دشمنوں کا سپنا ساکار نہ ہو سکا۔ آج بھی ایران کے دشمن اسے پیچھے رکھنے کے لیے آئے دن تہران کے خلاف نت نئے شڈیانتر رچتے رہتے ہیں۔ سارانش یہ کہ ایران کے دشمن ایران کو ختم یا اسے کمزور کرنے کے لیے جو بھی کر سکتے ہیں اسے کر رہے ہیں اور جو نہیں کر سکتے اسے نہیں کیا۔ ایران کے دشمنوں نے اچھی طرح سمجھ لیا ہے کہ اس پر حملہ کر کے اسلامی ویوستھا کو بدلا نہیں جا سکتا، اس لیے انہوں نے تہران کے خلاف پرتبندھوں کی نیتی اپنا رکھی ہے۔ پرنتو گت 45 ورشوں کے انوبھو اس بات کے سوچک و ساکشی ہیں کہ ایران کے دشمنوں کے شڈیانتر ہمیشہ وفل ہوتے رہیں گے۔
प्राचीन इतिहास के महत्व की चर्चा लेकर उपस्थित हैं अख्तर अब्बास।
ईरान दुनिया की सबसे पुरानी और प्राचीन सभ्यताओं में से एक है। ईरान के प्रति दुनिया का आकर्षण कोई नई बात नहीं है। सदियों से दुनिया एक ऐसे देश से आकर्षित रही है जो दुनिया के अन्य देशों से बिल्कुल ही अलग है। पुरानी कहानियों में कहा जाता है कि जिन लोगों ने कभी हाथी नहीं देखा उनका सामना पहली बार एक अंधेरे कमरे में इस जानवर से हुआ तो उन्होंने हाथी को पहचानने के लिए उसे अपने हाथों से छुआ। जिसने हाथी का सूंड छुआ था उसने हाथी को नाली जैसा बताया। एक अन्य व्यक्ति जिसने हाथी के कान को छुआ था उसका मानना था कि हाथी एक पंखे की तरह है। एक अन्य व्यक्ति जिसने हाथी के पैर को छुआ था तो उसने सोचा कि एक ठोस खंभा है और एक अन्य व्यक्ति जिसने उसकी पीठ छुई थी उसने कहा कि हाथी एक बिस्तर की तरह है। 300 साल ईसा पूर्व यूनानी दार्शनिक और इतिहासकार हेरोडोट्स ने ईरान को सुंदर उपासना स्थलों और आश्चर्यजनक महलों की भूमि, कला और हाथ से बुने हुए कालीनों, सुंदर रोएदार बिल्लियों, लघु चित्रों और हरे भरे बगीचों की जन्मभूमि के रूप में पेश किया था। प्राचीन यूनानी दार्शनिक और गणितज्ञ पाइथागोरस ने अपने जीवन के 22 वर्ष यात्रा में बिताए और विभिन्न देशों की उन्होंने यात्राएं की। वो ईरान उस समय पहुंचे जब पहले हखामेनशी राजा साइरस महान का निधन हो चुका था। वो आश्चर्य के साथ ईरान की भूमि का उल्लेख करते हैं क्योंकि पाइथागोरस के अनुसार ईरानियों ने साइरस की वसीयत को एक कपड़े पर सोने के पानी से लिखा था जिसके धागे खुद ही सोने के बने हुए थे। उन्होंने वसीयत की थी कि चूंकि मैं इस दुनिया से चला गया हूं इसीलिए मेरे ठंडे शरीर को सोने और तारों से मत सजाना बल्कि इसे जल्द दफन कर देना। वेनिस के महान व्यापारी मार्को पोलो ने अपने यात्रा वृत्तांत में ईरान को बड़े और पुराने शहरों के साथ याद किया है। बहरहाल इस तरह से और भी दार्शनिकों और यात्रा वृत्तांत करने वालों और पर्यटकों ने ईरान को अपने अपने अंदाज में सराहा है। बिल्कुल अंधेरे में हाथी की कहानी की तरह, क्योंकि बहुत कम लोग ईरान की अद्भुत भूमि की सारी महानता, सुंदरता और आश्चर्य को देखने और छूने में सक्षम हैं और कभी कभी तो वे इन अजीबो गरीब चीजों और सुंदरताओं का वर्णन करने में असहाय और अक्षम होते हैं।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ कार्यक्रम राजनीतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारत नियंत्रित कश्मीर में नेताओं की ओर से चुनाव आयोजित कराने की मांग तेजी पकड़ती जा रही है। श्रीनगर से सिप्ते मोहम्मद हसन की रिपोर्ट।
जम्मू कश्मीर के तमाम विपक्षी दलों ने चुनाव आयोग के इस घोषणा पर टिप्पणी करते हुए कहा कि एक तरफ तो ये कहा जा रहा है कि जम्मू कश्मीर में स्थिति सामान्य है और यहाँ पर हर तरह के चुनाव कराना कोई बड़ी बात नहीं है, परंतु जो चुनाव आयोग ने वक्तव्य जारी किया उससे ये सब बात सिद्ध हो गई है कि जम्मू कश्मीर में सब कुछ ठीक ठाक नहीं है। नेशनल कॉन्फ्रेंस और पीडीपी ने चुनाव आयोग के घोषणा को लेकर अपनी प्रक्रिया प्रकट करते हुए कहा, कभी ये कहा जा रहा है कि पिछले 4 वर्षों से जम्मू कश्मीर में दूध की नहरें बह रही है और यहाँ पर तरक्की हुई है और यहाँ पर शांति स्थापित हुई है, परंतु चुनाव आयोग का ये कहना कि लोकसभा और विधानसभा के चुनाव एक साथ कराना संभव नहीं है। उन्होंने कहा कि उसका रीजन उन्होंने ये दिया कि जम्मू कश्मीर में स्थिति सामान्य नहीं है। तो उन्होंने कहा, अब किस बात पर भरोसा किया जाए, क्या उनकी बात को सही माना जाए या भाजपा के जो बार बार ये वक्तव्य जारी कर रहे हैं कि जम्मू कश्मीर में सब कुछ ठीक ठाक है। विपक्षी दलों ने भाजपा पर आरोप लगाया है कि वो जम्मू कश्मीर में चुनाव इसलिए नहीं कराना चाहती है क्योंकि उन्हें पता है कि उन्हें हार का सामना करना पड़ेगा, इसलिए वो विधानसभा चुनाव से भाग रहे हैं। नेशनल कॉन्फ्रेंस के उपाध्यक्ष उमर अब्दुल्ला और महबूबा मुफ्ती ने तीखी प्रक्रिया प्रकट करते हुए कहा कि हम नई दिल्ली को ये बताना चाहते हैं कि ये डेमोक्रेसी नहीं है जो वो कर रहे हैं। यहाँ ये बात उल्लेखनीय है कि जम्मू कश्मीर को लेकर चुनाव आयोग ने कहा है कि लोकसभा चुनाव के अंत के साथ ही वो जम्मू कश्मीर में विधानसभा चुनाव के लिए घोषणा करेंगे, परंतु मेनस्ट्रीम दलों ने आरोप लगाया है कि ये सब कुछ मौजूदा रिजीम कर रही है। भाजपा के स्टेट प्रवक्ता अल्ताफ ठाकुर ने इस हवाले से प्रक्रिया प्रकट करते हुए कहा कि भाजपा पर यह आरोप लगाना उचित नहीं है। उन्होंने कहा कि चुनाव कराना चुनाव आयोग का काम है और हम हर चुनाव के लिए तैयार है। इस अवसर पर उन्होंने कहा,
इलेक्शन कराना कब कराना, इलेक्शन कमीशन ऑफ इंडिया का प्रेरोगेटिव। भारतीय जनता पार्टी का 4 मेंबर डेलीगेशन भी इलेक्शन कमीशन ऑफ इंडिया से मिला, जिस तरह से दीगर पॉलिटिकल पार्टीज मिली, और हमने भी अपनी बात रखी है कि बहुत जल्द यहाँ इलेक्शन होने चाहिए। हम बार बार भारतीय जनता पार्टी पे ये इल्जाम लगाना कि हम इलेक्शन में रुकावट करा रहे हैं। मैं फारूक साहब से और महबूबा जी से सवाल करना चाहता हूँ, क्या वो इलेक्शन करा सकते थे? जब वो पावर में थे वो इलेक्शन करा सकते थे? कोई नहीं करा सकता है। इलेक्शन कमीशन ऑफ इंडिया का प्रेरोगेटिव है, कब करना है, किस कैसे इलेक्शन करना है, वो इनका। और कल इलेक्शन कमीशन ऑफ इंडिया जम्मू कश्मीर के 2 दिन के दौरे पे सब ने बात रखी, हमने भी बात रखी, और जहां तक बात है इलेक्शन की, भारतीय जनता पार्टी इलेक्शन के लिए तैयार है। हमने 30 दिसंबर को ही इलेक्शन की तैयारी की है, ऑपरेशनल अपने इलेक्शन ऑफिसर्स को बनाया है, और तब से हम इलेक्शन की तैयारी की, भारतीय जनता पार्टी इलेक्शन के लिए तैयार।
सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। कुरान ईश्वरीय चमत्कार।
श्रोताओं, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी लेकर आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। मैं हूं जहरा जैदी और कार्यक्रम में मेरा साथ दे रहे हैं हसन अब्बास। आइए पहले सूरह फुरकान की आयत नंबर 27, 28 और 29 की तिलावत सुने।
وَيَوْمَ يَعَضُّ الظَّالِمُ عَلَى يَدَيْهِ يَقُولُ يَا لَيْتَنِي اتَّخَذْتُ مَعَ الرَّسُولِ سَبِيلًا يَا وَيْلَتَى لَيْتَنِي لَمْ أَتَّخِذْ فُلَانًا خَلِيلًا لَقَدْ أَضَلَّنِي عَنِ الذِّكْرِ بَعْدَ إِذْ جَاءَنِي وَكَانَ الشَّيْطَانُ لِلْإِنسَانِ خَذُولًا
और जिस दिन अत्याचारी खेत से अपने दोनों हाथ चबा लेगा और कहेगा, काश मैंने ईश्वरीय पैगंबर के साथ कोई मार्ग अपनाया होता। हाय मेरा दुर्भाग्य, काश मैंने अमुक व्यक्ति को मित्र न बनाया होता। निश्चय ही उसने मुझे भटकाकर कुरान और ईश्वर की याद से विमुख कर दिया। इसके पश्चात कि वो मेरे पास आ चुकी थी, और शैतान तो सदैव ही मनुष्य को अपमानित करने वाला रहा है।
इससे पहले की आयतों में ईश्वर ने प्रलय में अच्छे व बुरे कर्म करने वालों के अंजाम का उल्लेख किया था। ये आयतें उसी क्रम को जारी रखते हुए कहती हैं कि जिन लोगों ने इस संसार में ईश्वर के पैगंबरों की बात सुनी किंतु उस पर ध्यान नहीं दिया और अपने हृदय के द्वारों को वास्तविकताओं के लिए बंद किए रखा, वे प्रलय में अपने हाथों अपने ऊपर किए जाने वाले इस अत्याचार पर बहुत दुखी होंगे। वे खेत से अपने हाथ दांतों से काटेंगे।
जो व्यक्ति सत्य के मार्ग से हट गया होगा, वो कहेगा कि मैंने उस चीज की अनदेखी की जो ईश्वरीय पैगंबर मेरी चेतना व सूचना के लिए लाए थे, और मैं अपने उन बुरे मित्रों के पीछे चल पड़ा जिन्होंने मुझे पदभ्रष्ट कर दिया। काश मैं इन लोगों से दोस्ती के बजाय पैगंबर की ओर जाने वाले किसी मार्ग को अपनाता और पदभ्रष्टता में न फंसता।
इस अवसर पर ईश्वर कहेगा कि ये सब शैतान की चाल है और उसने पैगंबरों से मनुष्य को दूर करके उसे उसकी स्थिति पर छोड़ दिया है, जिसके कारण मनुष्य अपमानित होता है। मनुष्य की सभी मुसीबतों का मुख्य कारण शैतान है और वो विभिन्न शैलियों व साधनों से मनुष्य को पदभ्रष्ट करने के लिए लाभ उठाता है, जिनमें से एक अत्यंत महत्वपूर्ण साधन अर्थात बुरे मित्र की ओर इन आयतों में संकेत किया गया है।
अनुभवों से सिद्ध हो चुका है कि मनुष्य के जीवन में अच्छे व बुरे मित्रों की महत्वपूर्ण भूमिका होती है। मनुष्य चाहे अनचाहे अपने आसपास के वातावरण से प्रभावित होता है, और चूंकि मित्र का चयन वह स्वयं करता है इसलिए उससे लगाव रखता है। मनुष्य अन्य लोगों, यहाँ तक कि अपने माता पिता व शिक्षक की तुलना में मित्रों से अधिक प्रभावित होता है। पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया कि सबसे अच्छा मित्र कौन है। उन्होंने उत्तर में कहा कि वो जिससे मुलाकात तुम्हें ईश्वर की याद दिलाए, जिसकी बात तुम्हारे ज्ञान में वृद्धि करे, तथा जिसका व्यवहार तुम्हारे मन में प्रलय की याद जीवित कर दे।
इन आयतों से हमने सीखा कि यदि हम संसार में सचेत न रहें तो प्रलय में पछताना पड़ेगा, किंतु उस खेत का कोई लाभ नहीं होगा क्योंकि हम समय गंवा चुके होंगे।
पैगंबरों के मार्ग को छोड़ देना अत्याचार है, और इसके विपरीत पैगंबरों की राह पर चलना मुक्तिदायक हो सकता है।
एक हृदय में एक साथ दो मित्र नहीं रह सकते। पैगंबरों व पवित्र लोगों की दोस्ती और पदभ्रष्टों व अपवित्र लोगों की मित्रता एक साथ संभव नहीं है।
मनुष्य के लिए बुरी मित्रता के खतरनाक परिणाम होते हैं। बुरे व पदभ्रष्ट मित्र लोगों को सही मार्ग से हटाने में शैतान के पिट्ठू होते हैं।
سورہ فرقان کی آیت نمبر 30 کی تلاوت سنیں۔
وَقَالَ الرَّسُولُ يَا رَبِّ إِنَّ قَوْمِ اتَّخَذُوا هَذَا الْقُرْآنَ مَهْجُورًا
اور پرلے میں پیغمبر کہیں گے، ہے میرے پالنہار، نسندہ میری جاتی کے لوگوں نے اس قرآن کو ویرتھ چیز کی بھانتی چھوڑ دیا تھا۔
اس سے پہلے کی آیتوں میں پرلے کی استھتی کا الیکھ کیا گیا۔ یہ آیت ایشور کے سمکش پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے بیان کو ادھرت کرتے ہوئے کہتی ہے کہ جو پیغمبر سنسار میں لوگوں کے مارگ درشن کے لیے بہت ادھک پریاسرت تھا اور ان تک ایشوریہ سندیش پہنچایا کرتا تھا، پرلے میں قرآن مجید کے پرتی لوگوں کی اروچی کی شکایت کرے گا۔
یہ شکایت کیول پیغمبر کے کال کے کافروں و انیکیشور وادیوں کے سمبندھ میں نہیں ہوگی جو قرآن مجید کی آیتوں کو سننے کے لیے بھی تیار نہیں ہوتے تھے، بلکہ آج کے وہ مسلمان بھی اس کے پاتر ہیں جو قرآن مجید پڑھتے ہیں، قاریوں کی تلاوت بھی سنتے ہیں، کنتو اپنے جیون میں اس ایشوریہ کتاب کے آدیشوں کا پالن نہیں کرتے۔ کھیت کی بات ہے کہ آج کے مسلمان قرآن مجید کی اچھ شکشاؤں پر دھیان دینے کے بجائے اسے ادھک سندر بنانے اور قرآت پر ادھک دھیان دیتے ہیں۔ وہ قرآن مجید کو سندر غلافوں میں رکھتے ہیں اور اس کا بڑا سمان کرتے ہیں، جبکہ انہیں اسے کھول کر پڑھنا چاہیے تاکہ اپنے من و ہردے کے روگوں کا اپچار کر سکیں تتھا اس کی شکشاؤں کے مادھیم سے سماجک سمسیاؤں کا سمادھان کر سکیں۔
شادی بیاہ، گھر پرویش، کمپنی کے ادگھاٹن، یاتری کی ودائی، کلاتمک کاریوں، مسجد کے نرماڑ اور اسی پرکار کے انیہ کاموں میں قرآن مجید پر دھیان دیا جاتا ہے، کنتو نہ تو ور ودھو قرآن کی شکشاؤں کے آدھار پر جیون بتاتے ہیں، نہ گھر کو اس ایشوریہ کتاب کے انوسار چلایا جاتا ہے، نہ کمپنی اور کارخانے کے پہیے دھرم کی آرتھک شکشاؤں کے آدھار پر گھومتے ہیں، اور نہ ہی کلاکار سوئم کو دھرم کی شکشاؤں پر کٹیبدھ سمجھتے ہیں۔ جی ہاں، آج کسی بھی انیہ سمے سے ادھک قرآن مجید کو جیون سے الگ کر دیا گیا ہے۔ جیون کے اتینت سمپورن ایوم اچ قانون اپنے پاس رکھنے کے باوجود مسلمان دوسروں کے ادھین جیون بتا رہے ہیں اور ان کے دیشوں کا سنچالن ایسے قانونوں کے مادھیم سے ہو رہا ہے جو اسلام سے ورودھابھاس رکھتے ہیں۔ اس سے بھی بری بات یہ ہے کہ وہ سوچتے ہیں کہ وہ جتنا پشچمی ہوتے جائیں گے اتنا ہی ادھک وکاس کریں گے اور انہیں مکتی پراپت ہوگی۔
اس آیت سے ہم نے سیکھا کہ پرلے کے دن ایشور سے شکایت کرنے والوں میں پیغمبر اسلام بھی ہوں گے، وہ جن کے بارے میں ہمیں آشا ہے کہ وہ ایشور سے ہماری سفارش کریں گے، وہی قرآن مجید کو چھوڑ دینے اور اس کی شکشاؤں کا پالن نہ کرنے کے کارن ہماری شکایت کریں گے۔
پرتی دن کے جیون میں قرآن مجید کی اندیکھی کے بارے میں پرلے میں پرشن کیا جائے گا۔
قرآن مجید کی کیول تلاوت کافی نہیں ہے، بلکہ اس کی آیتوں کے بارے میں چنتن منن اور پھر ان پر عمل کرنا آوشک ہے تاکہ ہم اپنی کشمتا بھر اسے سماج سے الگ تھلگ پڑنے سے روک سکیں۔
ایشوریہ آتتھیہ۔
دوستو، کارکرم ایشوریہ آتتھیہ کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہے مریم مہردادی اور احمد عباس کا سلام سویکار کیجیے۔ تو دوستو، کارکرم میں سب سے پہلے آج کے دن کی دعا اور اس کا انواد سنیے۔
اللہم لا تخذلنی فیہ لتعرض معصیتک ولا تضربنی بسیات نقمتک وزحزحنی فیہ من موجبات سخطك بمنك وأيديك يا منتهى رحمتك۔
हे अल्लाह, मुझे इस महीने में अपनी अवज्ञा से निकट होने की वजह से क्षमा कर दे और मुझे अपने बदला लेने के चाबुक से सजा मत दे और मुझे अपने क्रोध के कारणों से दूर रख। अपने असंख्य उपकारों और अनुकंपाओं के कारण हे रुचि रखने वालों के जुनून की अंतिम सीमा।
दोस्तों, पवित्र रमजान महीने के 5 दिन गुजर गए। आज रमजान महीने की 6 तारीख है। 5 दिनों से अधिक का समय बीत रहा है जब से हम ईश्वरीय नियमतों से लाभ उठाकर अपनी आत्माओं को तृप्त कर रहे हैं। कहीं ऐसा न हो कि हम समुद्र की मछलियों की तरह हो जाएं, यानी जिस तरह से समुद्र की मछलियां पानी के महत्व को नहीं समझती, उसी तरह हम भी रमजान महीने के मूल्यवान क्षणों की कीमत न समझें। रमजान का पवित्र महीना उस शीतल जल की भांति है जो समुद्र की मछलियों की भांति हमें घेरे हुए है और हम उसके अंदर हैं और वो इतना हमारे निकट है कि हम उसकी निकटता का आभास तक नहीं कर रहे हैं।
दोस्तों, रमजान का पवित्र महीना वो महीना है जिसमें हम अपने जीवन में महान ईश्वर की उपस्थिति का आभास हर दूसरे समय से अधिक करते हैं। हम सब महान ईश्वर के समक्ष हैं, हम में से कोई भी उसकी असीमित नजरों से ओझल नहीं है। दूसरे शब्दों में, समूचे ब्रह्मांड का एक कण भी उसकी असीमित नजरों से गायब नहीं है। यह आभास हमारे कथनों, कर्मों, यहाँ तक कि सोच को भी नियंत्रित करता है कि हम महान ईश्वर की नज़रों के सामने हैं और उसके लिए किसी भी चीज़ का अस्तित्व पोशीदा नहीं है, चाहे वो इंसानों और गैर इंसानों की नियतें ही क्यों ना हो। ब्रह्मांड के हर प्राणी का अस्तित्व और उसकी नियत महान ईश्वर के निकट समान रूप से स्पष्ट है। विदित और निहित इंसानों के लिए है, न कि महान ईश्वर के लिए। महान ईश्वर के बारे में जिस इंसान की आस्था इस प्रकार की होगी, वो उन सोचों से भी बचने की कोशिश करेगा जो उसे अपने पालनहार की अवज्ञा की ओर ले जा सकती हैं।
ऐसा बहुत होता है कि जब कोई नेमत बहुत अधिक होती है या बहुत करीब होती है तो आमतौर पर लोग उसकी कीमत नहीं समझते हैं। जैसे हवा और उसमें मौजूद ऑक्सीजन, सूरज की रोशनी और पानी आदि, ये वो चीज़ें हैं जिनकी कीमत व महत्व के बारे में आम तौर पर कोई नहीं सोचता। इसी प्रकार जब इंसान का स्वास्थ्य बिल्कुल ठीक होता है तो वो कभी भी बीमारियों और बीमारियों से होने वाली तकलीफों के बारे में नहीं सोचता है। मगर जब इंसान बीमार हो जाता है और बीमारी के कारण उसे बहुत सारी समस्याओं का सामना करना पड़ता है, तब इंसान की समझ में आता है कि स्वास्थ्य बहुत बड़ी नेमत है। कहीं ऐसा ना हो कि रमजान का पवित्र महीना और उसके मूल्यवान क्षण चले जाएं और हम उनसे लाभ न उठा पाएं।
पवित्र रमजान महीने के 2 रूप हैं, एक विदित, दूसरा निहित। रमजान महीने का जाहिर ये है कि वो 29 या 30 दिन का होता है और उसमें लोग नमाज पढ़ते हैं, रोजे रखते हैं और दुआएं आदि करते हैं। परंतु रमजान महीने का एक निहित रूप है और वो एक अलग दुनिया है। रमज़ान वो महीना है जो 1000 महीनों से बेहतर है। ये वो महीना है जिसमें महान ईश्वर ने कुरान नाजिल किया। ये इबादत और पवित्र कुरान की तिलावत का महीना है। हर चीज़ की एक बहार होती है और कुरान की तिलावत की बहार रमज़ान का पवित्र महीना है।
पवित्र रमजान महीना ईश्वर से बात करने का महीना है। वैसे इंसान हर समय अपने पालनहार से बात कर सकता है, परंतु रमजान महीने की बात ही कुछ और है। रमजान का पवित्र महीना आत्मनिर्माण का महीना है। ये दिलों को गुनाहों से पवित्र करने का महीना है। ये वो महीना है जिसमें इंसान अपने पालनहार को अधिक याद करता है और उसका सामीप्य प्राप्त करने का प्रयास करता है। ये वो महीना है जिसमें रोजेदार इंसान की हर सांस तस्बीह होती है।
यहाँ एक बिंदु का उल्लेख जरूरी है और वो ये कि आत्मनिर्माण और गुनाहों से दूरी कोई सरल कार्य नहीं है। हर इंसान न तो गुनाहों से दूरी कर सकता है और न ही अपने दिल से दुनिया की मोह माया निकाल सकता है। परंतु रमजान के पवित्र महीने में एक राज है और अगर इंसान उस राज को समझ जाए तो गुनाह जैसे कार्यों से दूरी करने में مدد ملے گی اور وہ راز پوتر قرآن کو نازل کرنے کے لیے اس مہینے کا چین ہے۔ آخر کوئی رہسیہ اوشیہ ہے جس کی وجہ سے مہانیشور نے پوتر قرآن کو رمضان کے مہینے میں نازل کیا۔ مہانیشور پوتر قرآن کے سورہ بقرہ کی آیت نمبر 129 اور 151 اور سورہ آل عمران کی آیت نمبر 164 اور اسی پرکار سورہ جمعہ کی دوسری آیت میں کہتا ہے کہ ہم نے پیغمبروں کو بھیجا ہے تاکہ وہ لوگوں پر ہماری آیتوں کی تلاوت کریں، ان کا آتم نرماڑ کریں اور اس کے بعد انہیں حکمت اور کتاب کی شکشا دیں۔ دھیان یوگی بندو یہ ہے کہ قرآن کے نازل ہونے، اس کی آیتوں کی لوگوں پر تلاوت کرنے اور لوگوں کو حکمت و کتاب کی شکشا دینے میں سمبندھ اوشیہ ہے۔
رمضان کے پوتر مہینے کو قرآن کی بہار کا نام دیا گیا ہے۔ اس مہینے میں بہت سے لوگ پوتر قرآن کی تلاوت کو بہت مہتو دیتے ہیں، جو اچھی بات ہے، پرنتو جتنا ادھک اس کی تلاوت پر بل دیا جاتا ہے، اس کا دسواں حصہ بھی اس کے ارتھوں کو سمجھنے اور اس میں چنتن منن پر دھیان نہیں دیا جاتا ہے۔ اگر مسلمان پوتر قرآن کی آیتوں میں غور فکر کریں تو ان کے مدھ بہت سے متبھید سوتہ سماپت ہو جائیں گے۔ روچک بات ہے کہ پوتر قرآن میں قرآن کی تلاوت کرنے سے ادھک اس کی آیتوں میں چنتن منن کے لیے کہا گیا ہے۔ مہانیشور نے پوتر قرآن میں کہا ہے کہ جس نے اپنے کو پاک کر لیا وہ کامیاب ہو گیا۔ مہانیشور کبھی بھی اپنے وعدے کی خلاف ورزی نہیں کرے گا۔ یہ کیول مہانیشور ہے جو ہمارے گناہوں کو معاف کر سکتا ہے۔ رمضان کا پوتر مہینہ ایشوریہ رحمتوں و نعمتوں کے نازل ہونے کا مہینہ ہے۔ یہ آتم شدھی کا مہینہ ہے۔ رمضان آدھیاتمک و نیتک درشٹی سے خود کو سجانے سوارنے کا مہینہ ہے۔ گناہ وہ چیز ہے جو دیمک کی بھانتی انسان کی مول پروتی کو خراب کر دیتا ہے، پر مہانیشور نے سمست انسانوں کے لیے توبہ کا دروازہ کھول رکھا ہے۔ جو انسان سچے دل سے توبہ کرتا ہے وہ اس انسان کی بھانتی ہو جاتا ہے جو ابھی اپنی ماں کے پیٹ سے پیدا ہوا ہو۔
مہانیشور نے رمضان مہینے میں قرآن نازل کر کے ہمیں دے دیا، یہ خود بہت بڑی نعمت ہے۔ یہ بالکل ایسا ہی ہے جیسے مہانیشور نے ہدایت کا چراغ ہمارے ہاتھ میں دے دیا۔ یہاں ایک بندو کو بیان کرنا ضروری ہے اور وہ ہے کہ کوئی یہ نہ سوچے کہ اگر اس نے رمضان مہینے کا روزہ رکھ لیا، قرآن کی تلاوت کر لی اور رمضان مہینے میں روزے رکھ لیے تو آتم شدھی ہو گئی، بلکہ اسے پرارتھنا کرنی چاہیے کہ مہانیشور اس کے نیک کاریوں کو قبول کرے اور اسے اپنی عصیم کرپا و دیا کا پاتر بنائے۔ کسی بھی انسان کو اپنی عبادتوں اور نیکیوں پر کبھی بھی گھمنڈ اور ناز نہیں کرنا چاہیے۔
دوستو، کارکرم کے اس بھاگ میں ہم روزے دار انسان کی نیت کے بارے میں چرچا کر رہے ہیں۔ آشا ہے کہ کارکرم کے اس بھاگ پر بھی آپ دھیان دیں گے۔ انسان جس طرح سے نماز پڑھنے کے لیے پہلے نیت کرتا ہے، اسی طرح روزہ رکھنے سے پہلے روزے کی نیت کرنی پڑتی ہے۔ یعنی انسان نیت کرے کہ مہانیشور کی پرسنتا کے لیے روزہ رکھ رہا ہے اور ان چیزوں سے پرہیز کرے گا جن سے روزہ باطل ہو جاتا ہے۔ اگر انسان دل میں یہ نیت کر لے تو کافی ہے، زبان سے ادا کرنے کی کوئی ضرورت نہیں ہے۔ انسان ہر رات اگلے دن کے روزے کی نیت کر سکتا ہے، پرنتو اگر انسان پورے مہینے کے روزے کی نیت ایک ہی بار کر لے تو ادھک بہتر ہے۔ اگر کوئی ویکتی دن کو روزے کی نیت کرے تو اس کا روزہ باطل ہے، یعنی اس کا روزہ ہی نہیں ہے، پرنتو اس ویکتی کو چاہیے کہ پورے دن ان چیزوں سے پرہیز کرے جن سے روزہ باطل ہو جاتا ہے اور رمضان مہینے کے بیت جانے کے بعد اس کی قضا کرے۔
اسی طرح اگر کسی ویکتی پر روزے کی قضا واجب ہے اور وہ قضا رمضان مہینے کے واجب روزے کی نہ ہو، جیسے کفارے کے روزے، اور انسان نے دوپہر کے نکٹ تک روزے کی نیت نہیں کی ہے اور اس دوران اس نے کسی ایسی چیز کا استعمال بھی نہیں کیا ہے جس سے روزہ ٹوٹتا ہے، تو وہ روزے کی نیت کر سکتا ہے اور اس کا روزہ صحیح ہے۔ اگر کوئی ویکتی بیمار ہو اور وہ روزہ نہیں رکھ سکتا تو کوئی بات نہیں، ہاں اگر وہ رمضان مہینے کے مدھیے میں بیماری سے ٹھیک ہو جائے تو اس کے لیے روزہ رکھنا اور روزے کی نیت کرنا انیواریہ نہیں ہے۔ پرنتو اگر دوپہر سے پہلے ہو اور وہ کوئی چیز ایسی انجام بھی نہ دے چکا ہو جس سے روزہ ٹوٹ جاتا ہے، تو احتیاط واجب یہ ہے کہ اس دن روزے کی نیت کرے اور روزہ رکھے اور رمضان کا مہینہ بیت جانے کے بعد اس کی قضا بھی کرے۔
ایک دن ایک ویکتی پیغمبر اسلام کی سیوا میں آیا اور اس نے پوچھا، ہے ایشوریہ دوت، کیا ایشور ہم سے سمیپ ہے اور ہم اس سے دھیرے دھیرے پرارتھنا کر سکتے ہیں، یا وہ دور ہے اور اسے اونچی آواز میں بلانا چاہیے؟ پیغمبر اسلام نے ابھی زبان بھی نہیں کھولی تھی کہ حضرت جبرائیل آیت لے کر اترے اور سمست کالوں میں مہان ایشور کی اپاسنا کرنے والوں کا جواب دے دیا۔ مہان ایشور پوتر قرآن کے سورہ بقرہ کی آیت نمبر 186 میں کہتا ہے، ہے پیغمبر، اگر میرے بندے میرے بارے میں سوال کریں تو کہہ دیجئے کہ میں بہت قریب ہوں، اور جب دعا کرنے والا مجھے بلاتا ہے تو میں اس کی دعا کا جواب دیتا ہوں۔
دوستو، یہ رمضان کا پوتر مہینہ ہے۔ اس مہینے میں ہم سب کے پالنہار نے ہمیں اپنا مہمان بنایا ہے۔ معصوموں اور مہان دھارمک ہستیوں کی جیونی کے ادھیان سے یہ بات اسپشٹ ہوتی ہے کہ وہ اس مہینے میں روزہ رکھتے اور اس کا بہت ادھک سمان کرتے تھے۔ جب رمضان مہینے کا چاند دکھائی دیتا تھا تو پیغمبر اسلام قبلے کی اور رخ کر کے کھڑے ہو جاتے تھے اور مہان ایشور سے سواستھ و سرکشا کی دعا کرتے تھے اور نماز پڑھنے، روزہ رکھنے اور پوتر قرآن کی تلاوت کرنے میں اس کی سہایتا مانگتے تھے۔
اس پوتر مہینے میں پیغمبر اسلام دوسرے مہینوں کی اپیکشا ادھک نیک کام انجام دیتے تھے۔ پیغمبر اسلام جو نیک کاریہ کرتے تھے اس میں سے ایک روزے داروں کو کھانا کھلانا تھا۔ روایت میں ہے کہ جب رمضان کا پوتر مہینہ آ جاتا تھا تو پیغمبر اسلام پہلے سے ادھک ضرورت مندوں پر دھیان دینے لگتے تھے اور لوگوں سے سفارش کرتے تھے کہ وہ اس مہینے میں ادھک سے ادھک پوتر قرآن کی تلاوت کریں۔ اسی پرکار جب دو تہائی رمضان مہینہ گزر جاتا تھا تو پیغمبر اسلام اپنا بستر لپیٹ دیتے تھے اور وہ مہان ایشور کی ادھک اپاسنا کرتے تھے۔